आदरणीय श्रोता कार्यक्रम मुक्तक माला को समय आज भी शुरू भइसकेको छ। मदन भण्डारी उपस्थित भइसकेको छु। प्रविधि संयोजन में कविता श्रेष्ठ जी हुनुहुन्छ। तपाईं सम्पूर्ण प्रिय मुक्तक मनहरुलाई कार्यक्रम में धेरै धेरै स्वागत, हार्दिक नमस्कार। श्रोता तपाईंले हामीलाई 91.6 MHz पूर्व में त्यस्तै गरेर www.radiovision.com.np लगअन गरेर संसारका जुनसुकै कुनामा पनि एकै साथ सुनिरहनु भएको हुनुपर्छ। अनि त्यस्तै गरेर मोबाइलको प्ले स्टोरमा गएर हाम्रो पात्रो भन्ने एप डाउनलोड गरेर त्यसको रेडियो लिस्टमा गएर पनि रेडियो भिजन सुन्न सक्नुहुन्छ। मनभन्दा ठुलो अरू केही हुन्न, नदुखौँ कसैलाई। मनभन्दा ठुलो अरू केही हुन्न, नदुखौँ कसैलाई। पाप लाग्ला फेरि मनुष्य अश्रुको, नझुकौँ कसैलाई। सत्यमा हुन्छ ईश्वरीय शक्ति, झुटो नबोलौँ है। बल होस् सबको हानि हुने कुरा, नफुकौँ कसैलाई। बल होस् सबको हानि हुने कुरा, नफुकौँ कसैलाई। यो सङ्लो मन मुक्तकार अरुणा श्रेष्ठ अनुजीको। आजको यो विषयमा अरुणा श्रेष्ठ अनुजीका यिनै मुक्त करपहरूसँगै श्रोता कार्यक्रममा मुक्तको सिलसिला मैले सुरु गर्न चाहे। आज कार्यक्रममा धेरै कुराहरू गर्न मन छ। विशेष त अरुणा श्रेष्ठ अनुजी अहिले आरोग्य आयुर्वेदिक स्वास्थ्य क्लिनिक इटहरी छमा उपचार गराइरहनु भएको छ। केही समय अघि मैले उहाँसँग कार्यक्रममा कुराकानी पनि गरेको थिएँ। तपाईँले पक्कै सुन्नुभएको होला। अरुणा श्रेष्ठ अनुजीलाई नशा सम्बन्धी रोगले सताएपछि उहाँको दुवै खुट्टा अनि एउटा हात चलेनन् र बिस्तारै आफू सामान्य हिँडुल गर्न अनि आफ्नो दैनिक काम गर्न नसक्ने हुनुभयो। कार्यक्रम मुक्तक मालामा उहाँसँगको अन्तर्वार्ता मैले तपाईँहरू समक्ष केही समय अघि राखेको थिएँ। त्यस्तै साहित्यिक चौतारी नेपालका अध्यक्ष सन्दीप संग्रौलाजी सँगसँगै देशमा विदेशमा अन्य धेरै ठाउँमा उहाँको उपचारको लागि भनेर धेरैजना सहयोगी मनहरूले सहयोगको अपिल गर्नुभयो र सहयोगी मनहरूको सहयोगलाई पनि कार्यक्रम मुक्तक मालाले कार्यक्रममा बारम्बार स्थान दिइरह्यो र यो अभियानमा साथ दिइरह्यो। अरुणा श्रेष्ठ अनुजीको उपचार आरोग्य आयुर्वेदिक स्वास्थ्य क्लिनिक इटहरीमा के कस्तो भइराखेको छ, उहाँको हालको अवस्था कस्तो छ, यसै विषयमा आज हामी वरिपरि रहनेछौँ। म अरुणाजीसँग कुराकानी गर्नेछु, सँगसँगै आयुर्वेदिक केन्द्रका डाइरेक्टर जीपी तिवारीजीसँग कुराकानी गर्नेछु र अरुणा पुनर्जीवन अभियान समिति पनि छ र यस समितिका एकजना प्रतिनिधिसँग कार्यक्रमको अन्त्यमा कुराकानी गर्नेछु। हामी सँगै रहनुहोला। अहिलेलाई भने म ढिला नगरी तपाईँलाई इटहरी छ आरोग्य आयुर्वेदिक स्वास्थ्य क्लिनिकमा लिएर जाँदैछु, जहाँ अरुणा श्रेष्ठ हुनुहुन्छ। उहाँसँग म कुराकानी गर्न चाहन्छु अबको क्रममा। अरुणा, अहिले तपाईँको स्वास्थ्य अवस्था कस्तो छ?
अहिले पहिलेको भन्दा अलिकति सुधार नै जस्तो नै छ। नसामा हल्कापन अनि हिँड्दा अलिकति ब्यालेन्स आएको जस्तो हल्का आफूलाई महसुस हुन्छ, सहज महसुस हुन्छ। अब यसरी नै सुधार हुँदै गएमा सुधार होला भन्ने नै छ।
त्यो आशा राख्नुभएको छ। कति भयो आउनुभएको यहाँ?
एक महिना पुरा भइसक्यो।
तपाईँलाई यहाँ उपचार हुन्छ, यहाँ गरिनुपर्छ भनेर चाहिँ कसले ल्याउनु भयो यहाँ?
यहाँनिर सुरुमा गङ्गा ढकाल सर हाम्रो घरमा जानुभएको थियो।
ए हजुर।
अनि उहाँ पश्चात जीविता यहाँ निकै सञ्चालक हुनुहुन्छ, उहाँले नै भनेर उहाँकै सहयोगमा पनि आएको हुँ, साथै अब देश विदेश सम्पूर्ण साहित्यिक चौतारीदेखि लिएर सम्पूर्ण पनि हुनुहुन्छ साथमै यहाँसम्म ल्याउनको लागि।
हाल अहिले यहाँ चाहिँ तपाईँको साथमा को को हुनुहुन्छ?
यहाँनिर मेरो आमा हुनुहुन्छ अनि आमाको साथी हुनुहुन्छ, उहाँ पनि आमा नै हुनुहुन्छ।
विभिन्न ठाउँबाट उपचारको लागि आर्थिक सहयोग पनि भइरहेको छ, अहिले पनि जुटिरहेको छ, हामी पनि आशावादी छौँ तपाईँको उपचार राम्रो हुन्छ भन्ने कुरामा ढुक्क छौँ। यहाँ बस्न तपाईँको उपचारमा यहाँ डाक्टरको भूमिका के कस्तो रहेको महसुस गर्नुभएको छ तपाईँले?
सबैजना अब यहाँ प्रमुख त जितिताले अनि गङ्गा प्रसाद ढका सर हप्ता हप्तामा आएर मेरो निगरानी गरिराख्नु भएको छ, अनि दैनिक रूपमा जिपी दादा अरू यहाँ सबै क्लिनिकको स्टाफहरूदेखि लिएर दिदी हुनुहुन्छ म्याडम, सबैजनाले गरिराख्नु भएकै छ।
अहिले तपाईँलाई यहाँ आएर यतिको लामो समयसम्म बस्दाखेरि के कस्ता समस्याहरू चाहिँ तपाईँले यहाँ झेलिरहनु भएको छ या सहज नै छ?
सहजै त अब आफ्नो शरीर यस्तो भएपछि सहजै र खासै छैन, तैपनि सबैको साथ पाएको छु। अहिले अब आमाहरू पाएको हुनुहुन्छ, मलाई डुल्याएर हिँडाउन सक्नुहुन्न, त्यस कारण अब यहाँ दादाहरूले नै सहयोग गरिराख्नु भएको छ।
परिवारका अन्य सदस्यहरू चाहिँ आउनु भएको छैन त आमालाई पालो दिन? हामी छौँ नि, हामी पनि गर्छौँ नि भनेर
दिदीहरू हुनुहुन्छ, उहाँहरू अब आफ्नै घर व्यवहारमा हुनुहुन्छ, अस्ति आउनु भएको थियो भेट गर्नलाई चाहिँ।
भेटघाट गर्न चाहिँ आइरहनु भएको छ तर प्रत्यक्ष यहीँ बसेर तपाईँलाई सँगसँगै हिँडुल गराउन साथ सहयोग भने गरिरहनु भएको छैन?
हजुर, उहाँहरू पाएर पनि अब त्यस्तै कारणवश यहाँ लामो समयसम्मको लागि आएर गर्न सकिराख्नु भएको छैन।
अब आर्थिक रूपमा त सहयोग जुटिरहेको छ तपाईँलाई, विभिन्न ठाउँबाट सहयोग गरिरहनु भएको छ, विभिन्न साहित्यिक संस्थाहरूदेखि लिएर धेरै सहयोगी मनहरू जुटिरहनु भएको छ, तपाईँलाई प्रत्यक्ष यहाँ अहिले अनुभव गर्नुभएको अब यस्तो चाहिँ भइदिए हुन्थ्यो, यतिसम्म सहयोग पुगेपछि यो भइदिए चाहिँ अझै सहज हुन्थ्यो भन्ने केही छ?
मलाई अब पाको आमाहरू हुनुहुन्छ होइन, म स्वयं हिँडुल गर्न अब केही गर्न सक्दिनँ, यसै कारण अब यहाँ दादा जिपी दादाहरूले गर्नुहुन्छ, तैपनि उहाँहरू कति कार्यमा अब कता कता जानुपर्ने हुन्छ, अनि एकजना मलाई हिँडाउनलाई अझ होइन एक्सर्साइजहरू गराउनका लागि कोही भइदिनु भए हुन्थ्यो जस्तो लाग्छ, त्यति भए अझ धेरै नसाहरूलाई एक्टिभ हुन्थ्यो, साथसाथै अब क्लिनिकमा त भइरहेकी छ थेरापी एक्युरेसहरू सबै भइरहेकी छ।
तपाईँको उपचारको लागि भनेर कृषि विकास ब्याङ्कमा यहाँ झापामा भद्रपुरमा खाता पनि खोलियो, एउटा समिति पनि बनाइयो, प्रत्यक्ष समितिको चाहिँ के कस्तो निगरानी रहेको छ अहिले उपचारको क्रममा तपाईँको?
उहाँहरू हाम्रो समितिमा अब सातजनाको समिति बन्नुभएको छ, सातजना हुनुहुन्छ, उहाँहरूमध्ये सुरुमा ल्याउनु भयो ओम खरेल दादा, अनि सम्पूर्णको साथमै यहाँसम्म आयौँ, यहाँसम्म छोड्नका लागि चाहिँ ओम खरेल दादा आउनुभएको थियो, त्यस पश्चात चाहिँ देवी चरण सर आउनुभएको छ, दुई तिनचोटि नै आउनुभयो, उहाँ चाहिँ बुझ्दै जाँदै हुनुहुन्छ, गर्नुहुँदैछ, अरू चाहिँ आउनुभएको छैन।
अब के छ त यहाँ उपचार गर्दै जाँदा ठिक हुन्छु म पनि अन्य मान्छेहरू जस्तै हिँडुल गरेर घर फर्किन्छु भन्ने त छ नि होइन?
हजुर छ, त्यही आशाले नै, ठुलो आशाले यहाँसम्म आइपुगेको छु, भन्दा पनि सम्पूर्णले मलाई त्यही आशामै अब यहाँ ल्याउनु भएको छ।
यहाँको वातावरणले त तपाईँलाई त्यो अनुभूत गराइराखेको होला नि?
हजुर छ नै।
अनि साहित्य लेखनबाटै तपाईँको त धेरैजना साथीहरू बन्नुभयो सामाजिक सञ्जालमा, उहाँहरूले विभिन्न साहित्यकारहरूले नि सहयोग गरिरहनु भएको छ, विभिन्न ठाउँबाट विभिन्न अवधाका व्यक्तिहरूले नि सहयोग गरिरहनु भएको छ। लेखन त छोड्नु भएको छैन होला है, यहाँ आएर पनि लेखिरहनु भएको छ होला?
यहाँ आएर लगभग लेखेकै छुइनँ भन्दा पनि हुन्छ। यहाँ आएर चाहिँ
यहाँ आएपछि पूर्णतया आफ्नो उपचारको लागि नै तपाईँ फोकस हुनुभयो?
हजुर, उपचारमै छु यतिखेर। अब उपचार भएर पूर्ण निको भएपछि म लेख्ने छु भन्ने सोचिरह
निकै खुसी लागिरहेको छ श्रोता मलाई। अन्त्यमा जो तपाईँलाई विभिन्न ठाउँबाट साथ र सहयोग गरिरहनु भएको छ, विभिन्न सहयोगी मनहरू हुनुहुन्छ, उहाँहरूले गरिरहनु भएको यो सहयोगलाई अनि तपाईँको आफ्नो उपचारमा भइरहेको यो प्रगतिलाई संक्षेपमा उहाँहरूलाई कसरी सम्झनुहुन्छ अनि कसरी म अब हिँडुल गरेरै घरसम्म पुग्न सक्छु भनेर निर्धक्कका साथ उहाँहरूलाई पनि निर्धक्क रहनको लागि अनुरोध गर्न चाहनुहुन्छ?
अब उहाँहरूकै सहयोग साथमा म यहाँसम्म आएको छु। उहाँहरूलाई हृदयदेखि नै धन्यवाद अनि आभारी छु म। यसै गरी अब अहिलेसम्म त पूर्ण निको भएको छुइनँ, तैपनि सम्पूर्णको साथ अझै पाउनेछु, पाइरहेको पनि छु अनि पाउनेछु। र पूर्ण निको भएर हजुरहरूको साथलाई मैले सार्थकता दिन सक्नेछु भन्ने आशा छ ममा।
अरुणा श्रेष्ठ अनुमा पलाएको यो हिम्मतले हामी ढुक्क छौँ उहाँको उपचारमा सुधार हुँदै गएको र चाँडै नै निको हुने कुरामा। विगत एक महिना लामोसम्मको उपचार अनि सँगसँगै रहँदै आउनुभएकी अरुणा श्रेष्ठ अनुजीकी आमा आफ्नो छोरीको स्वास्थ्यमा आउँदै गरेको सुधारको बारेमा के भन्नुहुन्छ अब उहाँकै आवाजमा सुनौ।
अहिलेसम्म अलिकति सुधार पनि भएको हुनाले हुन्छ नि भन्ने छ। योभन्दा अगाडि यो खालको उपचार कुनै ठाउँमा पनि भएन। जानु त हामी धेरै ठाउँ गयौँ डक्टरहरूको साथमा, अब दिल्लीसम्म पुग्दा पनि यो बिमार हो भन्ने कत्तो पनि लागेन। उहाँबाट दिएको दबाईहरू खाँदा पनि कुनै किसिमको केही पनि सुधार भन्ने केही भएन। अनि यहाँ आइकन चाहिँ अब एकै महिनामा यतिको भएको छ। यतिका वर्ष त हामी त्यतिकै बस्यौँ, कति दबाईहरू गर्नु कता कता लग्यौँ खुवायौँ, तर कति केही भएर भएको छैन। यहाँ आइकन एकै महिनामा यतिको हुँदा चाहिँ यहाँबाट हुन्छ नै भनेर मनमा चाहिँ ढुक्क छ। मैले त अब आर्थिक अवस्था नभएकोले गर्दा म अब चाहिँ गर्दिनँ। अब नानीहरू अब यतिकै रहेछ, छोरी निको हुँदैन, अब यस्तै हो भनेको जस्तो लागेको थियो। तर सबैजना तपाईँहरूले सहयोग गर्नुभएको हुनाले यहाँ आएको सबैजनालाई म धेरै धेरै धन्यवाद दिन्छु। म के दिन सक्छु, धेरै धन्यवाद दिन्छु सबैलाई।
श्रोता यसो भनिरहँदा आमाको ओठमा म खुसी देखिराखेको छु। योभन्दा अगाडि अरुणा श्रेष्ठ अनुको घरमा म पुग्दा र आमासँग कुराकानी गरिरहँदा आमाका आँखा रसाएका थिए, तर आज भने आमाको ओठ मुस्कुराएको छ, म आमालाई खुसी देखिरहेको छु, हाँसिरहनु भएको छ। यो अरुणाको उपचार हुँदै गर्दाको एउटा प्रगतिको खुड्किलो पनि हो। म एकदम खुसी लागिरहेको छ मलाई पनि, म एकदम दङ्ग छु। कार्यक्रम मुक्तक माला तपाईँ सुनिरहनु भएको छ।
अब पनि म आरोग्य आयुर्वेदिक स्वास्थ्य क्लिनिकका डाइरेक्टर जीपी तिवारीजीसँग कुराकानी गर्न चाहन्छु। श्रोता
जीपीजी, कार्यक्रम मुक्तक मालामा स्वागत छ तपाईँलाई।
धन्यवाद मदनजी।
म सोझै अरुणाकै उपचारतर्फै केन्द्रित हुन चाहन्छु। हालसम्म तपाईँले यस क्लिनिकको डाइरेक्टरको हिसाबले भनिरहनु पर्दा अरुणाको पछिल्लो अवस्थाको बारेमा के भन्न चाहनुहुन्छ?
हामीले जेठको 20 गते अरुणा उद्धार समितिको जुन पहलमा अरुणालाई हाम्रो यो आरोग्य आयुर्वेदिक स्वास्थ्य क्लिनिकमा उतारियो र लगभग एक महिनाको समय हामीले निश्चित रूपमा पार गऱ्यौँ। अब उनको 10 वर्षदेखि चाहिँ एउटा ओछ्यानमा परिरहेको शारीरिक रूपमा अशक्त भएको मान्छे हुन्। हामीले पनि अब बाहिरी सञ्जालहरू मार्फत जब उनको बारेमा बुझ्यौँ, त्यसपछि पहिले त डाक्टर साहेबलाई नै मैले घरमै पठाएको थिएँ पहलमा। उहाँ गएपछि उहाँले हेरे पछाडि यो जन्मिँदै नभएको कारणले पछाडि आएको समस्या हो, यसलाई हाम्रो विधाले राम्रो हुन्छ भन्ने निर्कुल भएपछि नि मैले यससँग सम्बन्धित साथीभाइहरूसँग छलफल अगाडि बढाएर अरुणालाई चाहिँ हाम्रो क्लिनिकसम्म ल्याउन सकियो भने हाम्रो विधाले केही गर्न सक्छ भन्ने निर्णय डाक्टर साहबले पनि दिनुभएको छ, सल्लाह त्यो दिनुभएको छ। त्यसैले म हाम्रो क्लिनिकमा ल्याएर उपचार गर्ने, क्लिनिकल खर्च म बरु निशुल्क गर्छु, यी बुइनीलाई पुनर्जीवन दिनलाई एउटा कोसिस गरौँ भन्ने खालको मैले पनि आशय राखेपछि अन्य साथीहरूको पनि आस्था चाहिँ मपट्टि ढल्केपछि ल गरौँ न त भन्ने हिसाबले त्यो कुरा अगाडि बढो र समितिले पनि निर्णय गरेरै जिपी सरको क्लिनिकमा पठाउँ अरुणा बहिनीलाई केही हुनसक्छ भन्ने निर्णय गरेर हाम्रो ओम खरेल सरले एम्बुलेन्समा हालेर बहिनीलाई जेठको 20 गते यहाँ उतार्नु भएको थियो। त्यसपछि हामीले उनलाई गाडीबाट दुईपट्टि पक्रेर सिधै क्लिनिकमै लगेका थियौँ र बस्ने कोठाको बन्दोबस्त गरेर त्यस दिनदेखि नै उपचार चालु गरियो र अहिले 1 महिना पार गरिरहँदा म आफ्नो अनुभवमा र योभन्दा अगाडि पनि बिरामीहरूको यस्तै प्रकृतिका सेम यस्तै त होइन तर पनि नसाको समस्या हुने प्रकृतिका बिरामीहरूलाई उपचार गर्ने क्रममा आउने सुधारहरूलाई पनि हेरिरहेको छु र यिनको अहिले कति सुधार भयो त्यो कुरालाई पनि मैले एनालाइसिस सँगसँगै जोडेर अगाडिका केसहरूलाई पनि गर्दैछु। त्योभन्दा अगाडि पनि मैले यस्तो केसहरू हेर्दाखेरि लगभग 2-3 महिना चाहिँ मा हामीले हिँड्न नसक्ने एउटा खुट्टाहरू तपाईँको बिल्कुल रूपमा घिस्रेर हिँड्ने केहीले काटेर खुन आउँदा पनि थाहा नपाउने भएका बिरामीहरूलाई 3 महिना जतिको उपचार गरिसकेपछि मजाले हिँड्न सक्ने बनाएको थियौँ। त्यसो गर्नलाई उहाँहरूको सुधार के थियो त पहिलो महिना भन्ने कुरा पनि हामीले रेकर्डमा राखेका थियौँ। उहाँहरूले कतिजनाले 20-22 दिन 25 दिन 1 महिनासम्म त्यस्तो केही पनि फिल गर्नु भएन, मलाई जस्ताको त्यस्तै छ भन्नुहुन्थ्यो, तर पनि उहाँहरू हिम्मत नहारिकन कन्टिन्युज चाहिँ स्वास्थ्यमा लागिर उपचारमा लागिरहनु भयो हिम्मत साथ। होइन हामीले अन्य विधा पनि सबै गरिसकेकै हौँ, अब हार भएर हामी यहाँ आएका हौँ, 1-2 महिना अरू गर्छौँ अनि त्यस्तो हो भने गरौँ भन्ने कुरा उहाँहरूले गरेपछि हामीले कन्टिन्युज गरेपछि कसैलाई 1.5 महिना कसैलाई 2 महिनाबाट मात्रै सुधारको अनुभूति भएको थियो र लगभग 3 महिना 3.5 महिना गर्दा पूर्ण रूपले उहाँहरू लाठी नटेकिकन हिँड्न सक्ने अवस्थामा ल्याएको 2-3 वटा रेकर्डहरू हामीसँग राखिरहेका छौँ। त्यो अवस्था हेर्दा 10 वर्षदेखि थल्लिएकी अरुणा हिजो ल्याउँदाखेरि 2 पट्टि काखीमा मजाले बल दिएर समातेर मात्रै उठाएर हिँडाउन सकिन्थ्यो, तर आज उनी चाहिँ एकापट्टि मैले सहारा दिँदाखेरि एकापट्टि लट्ठी टेकेर झन्नै झन्नै 500-600 मिटर ओहोरदोहोर गर्नलाई दुरी बिहान बेलुका म आफैले बिहान 6-6:30 बजेदेखि हिँडाउँछु, त्यो दुरी निश्चित दुरी हिँडाउने गरेको छु। बेलुका पनि एक टाइम साँझमा म आफै हिँडाउँछु। सुरु सुरुमा त आमाले र मैले 2 पट्टि समातेरै हिँडायौँ निकै लामो 15-20 दिनसम्म। त्यसपछिको समय चाहिँ होइन, अब यसरी सधैँ यिनलाई डोर्याउने भन्दा पनि एउटा अर्को प्र्याक्टिस गरौँ भनेर लाठीको सहारा एकापट्टि दिएर एकापट्टि आफ्नो भरमा अहिले डोर्याइरहेको छु। त्यसो गर्दा उनलाई आफैलाई सोद्धा पनि मलाई पहिलेको भन्दा सहज छ, जुन जोइन्टहरू पक्रे जस्तो हुन्थ्यो अहिले खुकुलो महसुस छ भन्छन्। अनि सुरुमा यिनलाई 2 पट्टि पक्रिँदा पनि यी जिउ हुत्याएर हामीलाई पनि हुर्याएर लडाउँला जस्तो गर्थिन्, तर अहिले यिनको त्यो हिँडाइहरूमा कन्ट्रोल आइरहेको छ। यी जुन हुत्तिएर अगाडितिर हुत्तिने आफ्नो शरीरलाई हुत्याउने थियो त्यो चाहिँ कहिलेकाहीँ त अहिले पनि त्यस्तो देखिन्छ, तर अधिकांश त्यो हिँडाइको समयमा 1-2 चोटि 3 चोटि त्यस्तो देखियो भने पनि अरू समय नर्मल्ली आफूलाई जिउलाई कन्ट्रोल गरेर हिँड्न सक्ने भएकी छिन्। अब उठाउँदा यिनलाई मजाले 2 पट्टि भर गरेर उठाउनु पर्थ्यो, अहिले यिनले केही दरिलो वस्तु समाउने भेटिन् भने आफै पनि समाएर हिँड्न उठ्न सक्ने भएकी छिन्, नभए पनि हात हामीले दियौँ भनेदेखि त्यो हातको सहारामा उनले आफूले तागत लाएर उठ्न सक्छिन्, हामीले उठाउने होइन, ऊ आफ्नो बल हाम्रो हातमा दिएर मैले चाहिँ उनलाई त्यो प्र्याक्टिस गराउँछु, उठाउन आफूले समातेर जोडले उठाउने होइन, मलाई समात अनि तिमी उठ भनेर त्यो खालको प्र्याक्टिस गराउँदैछु, ऊ आफू पनि उत्साहित छिन्।
अब सामाजिक सञ्जालमा तपाईँ आफू स्वयं पनि ह्यान्डल गराइरहेको होइन, दैनिक आफ्नो कामलाई थाती राखेर अरुणाकै उपचारमा केन्द्रित भइराखेको ह्यान्डल गराइराखेको हामीले देखिरहेका पनि छौँ। अब उपचार सँगसँगै उपचार पद्धति चलिरहँदा देखिएका समस्या कठिनाइहरू त अब धेरैलाई थाहा नहोला, बाह्य रूपमा के कस्ता समस्याहरू चाहिँ देखिरहेका छन् उपचारभन्दा बाहिर रहेर भन्नुपर्दा?
अब एकदम मैले स्टेट भन्नुपर्दा उपचारको कुरामा विभिन्न संघ संस्थाहरूबाट साहित्यिक सञ्जालहरू मार्फतबाट साथीभाइहरूबाट आर्थिक रूपले सहयोग आइरहेको होला। उनलाई एउटा आर्थिकको जरुरी के छ भने यहाँ खाना बस्न दैनिक दिनचर्याको लागि पनि केही खर्च आवश्यक छ। अनि उनलाई अब अलिक क्रोनिक पुरानो रोग भएकोले उनको शरीरमा सेल्सहरू चाहिँ कमजोरी भएको छ, विक भएको छ, तिनीहरूलाई उठाउनु पर्छ, जसको लागि चाहिँ आयुर्वेदिक पद्धतिबाट केही औषधिहरू उपचार गरिँदै उनलाई सेवन गराइँदैछ। त्यो अलिकति महँगा औषधिहरू पनि भएको कारणले औषधिको पाटो अलिकति म खर्चिलो देखिन्छ। यहाँ न कि भलै मैले आफूले उनलाई क्लिनिकल उपचार गर्ने कुरा निशुल्क गर्छु भनेर पहिले पनि घोषणा गरेको थिएँ, त्यो कुरा अझै म प्रतिबद्ध छु। उनलाई उपचार गर्ने समयसम्म मैले सकेको क्लिनिकल चार्जहरू मैले कुनै पनि लिन्न भनेर घोषणा गरेको छु।
र
अहिले उनलाई कुनै पनि बिरामीलाई दिनमा एउटा दुई घन्टाको समय हामीले क्लिनिकल उपचार गर्छौँ एकचोटि मात्रै, तर अरुणाको हकमा त्यो छैन। बिहान 6 बजे म आफै हिँडाइ डुलाइ गरेर सिधै क्लिनिकमा 7 बजे छिराएँ भने उनी 10 बजेसम्म त्यहाँ विभिन्न एक्सर्साइजदेखि लिएर क्लिनिकल उपचारहरू हाम्रामा भएको विधाहरू सबै विधाहरू सकेसम्म मिलाएर रोटेसनले चलाइरहेका छौँ। अनि 10 बजे 10:30 बजे उनी त्यहाँबाट निक्लेर खाना खाएर केही छिन रेस्ट गर्छिन्, फेरि दिउँसोको 2 बजेदेखि लगेर आफ्नै निगरानीमा म नभएको बेला अन्य प्राविधिकहरूलाई जिम्मा लगाएर आउँछु। झन्नै 4:30-5 बजेसम्म फेरि उनी क्लिनिकमै रहन्छन्। त्यसो गर्दा दिनको 2 पल्ट उनलाई फुल ट्रिटमेन्टहरू हामीले गराइरहेका छौँ। अहिले सँगसँगै एक्सर्साइजहरू गर्छिन्, ऊ आफू पनि उत्साहित छिन् एक्सर्साइजहरू गर्नलाई। मैले केही फोटाहरू पनि पोस्ट गरेको थिएँ फेसबुकमा, उनले आफै मेहनत गरेर एक्सर्साइज गर्दै गरेको, सबल सक्षम मान्छेले पनि गर्न नसक्ने हार्ड एक्सर्साइजहरू पनि उनले आफूले प्रयास गर्दैछन् आफ्नो स्वास्थ्यको लागि। अनि अर्को ठुलो मलाई विश्वास भएको कुरो, उनमा आत्माबल यति छ होइन, अलिकति सुधार आएको कुरालाई ऊ सुधार मान्नै तयार छैन। उनको त आश के छ भने बल्ल तपाईँहरू जस्तो हात हल्लाएर हिँड्ने भएपछि पो म ठिक भएँ भन्छु, अलिकति लट्ठी टेकेर हिँड्दै म ठिक भएँ भन्छु भनेर उल्टै हामीलाई थर्काउँछ। त्यो भनेको के हो भने उनमा म अरू समान हिँड्न सक्ने बन्छु भन्ने आत्मविश्वास हो। त्यो आत्मविश्वासले पनि उनलाई छिटो निको पार्छ होइन। अब अलिक झ्वाट्ट सुन्दा चाहिँ कसैले सोद्धा कहाँ छ र म यस्तै त छु खासै छैन भनेको नराम्रो पनि लाग्न सक्छ। म स्वयं उपचार गर्ने मान्छेले पनि अर्को दृष्टिकोणले बुझेँ भने त यत्रो दिन मैले आफै डोर्याउँदैछु निशुल्क उपचार गरेका छु यी त अटेरी भएर पो केही भएन भन्छन् जस्तो लाग्छ। तर मैले चाहिँ अलिक गहिरो रूपमा बुझ्दा म आफूभित्रभित्रै गदगद भइरहेका छु क्या, यिनले सानो तिनो आफ्नो सुधारलाई सुधारै ठानेकी छैनन् भन्नुको मतलब उनको आत्मबल यति छ म अरू मान्छे सर सक्षम बन्नुपर्छ भन्ने खालको एउटा अठोट छ उनमा।
यो कुराले चाहिँ म पनि गदगद भएको छु, मुक्तकमाला पनि गदगद भएको छ, अनि मुक्तकमाला सुन्ने श्रोताहरू अनि सहयोगी मनहरू पनि पक्कै गदगद हुनुभयो होला। तर मैले जान्न खोजेको कुरा के हो भने नि उपचार भन्दा बाहिरको कठिनाइहरू के कस्तो भइराखेको छ, तपाईँ के चाहनुहुन्छ जो कार्यक्रम मैले सुनिरहनु भएको छ सहयोगी मनहरूबाट अनि उहाँको घर परिवार अन्य इष्टमित्र आफन्तहरूबाट?
अब म पोइन्टमा आएँ मदनजीको कुरामा। अलिकति मैले यिनको कुराहरू पनि सेयर गर्नलाई तपाईँले सोधेको प्रश्नभन्दा मैले आफ्ना अनुभवहरू पनि यहाँ बोल्नुपर्ने भएर त्यतापट्टि नै गयो कुरा होइन। अब सहयोगको अपेक्षा र मैले भोगेका सजिला अप्ठ्यारा कुराहरू भन्दा मैले के सोचेको छु भने उनलाई उपचार गर्नुपर्छ, मैले यहाँ बोलाइसकेपछि मेरो जिम्मेदारी हो भन्ने त मैले महसुस गरेरै यहाँसम्म ल्याउनलाई मैले समितिसँग पनि अनुरोध गरेँ ल्याइदिनुहोस् गर्छु भने। तर मलाई खड्केको कुरा चाहिँ होइन, समिति आफ्नो तर्फबाट लागिरहेको होला तर प्रत्यक्ष मलाई अनुभूति हुने गरी समितिको चासो अलिक कम भएको हो कि भन्ने कुरा खड्केको त्यस कारण छ। जब ओम सरले आएर मलाई यहाँ जिम्मा लाएर जानुभयो, समितिको जिम्मेदार मान्छे हुनुहुँदो रहेछ उहाँ कोषाध्यक्ष, त्यस पछाडि देवीचरण सर 2-3 चोटि आउनुभयो, 2-3 दिनमा कल गर्नुहुन्छ, उनको सुधारको बारेमा प्रश्नहरू सोध्नुहुन्छ के छ होइन, जिज्ञासा राख्नुहुन्छ, मैले भएको सुधारहरू र हुँदै गरेका कुराहरूको उहाँलाई रिप्लाई दिन्छु। तर समितिमा 7 जना मान्छेहरू हुनुहुन्छ, मैले बुझेको चाहिँ कुरा समितिको अध्यक्ष जो हुनुहुन्छ उहाँ चाहिँ वास्तवमा यिनको मेन गार्जन हो होइन, अरुणालाई पुनर्जीवन दिने कुरामा लागेर त्यो संस्थालाई त्यो अभियानको एउटा नेतृत्व गर्ने मान्छे चाहिँ सबैभन्दा मेन अभिभावक हो भन्ने लागेको थियो। अब पक्कै पनि उहाँहरूको एउटा सल्लाहले एउटा प्रतिनिधिलाई मेरो जिम्मा लाउन पठाउनु भयो। उहाँहरू पछिल्लो फेरि बिचमा मसँग जोडिनुहुन्छ होला, आएर अनि जिज्ञासा आफ्ना राख्नुहुन्छ होला, अनि अरुणाको प्रगति विवरणहरू लिएर जानुहुन्छ होला भन्ने सोचेको थिएँ। तर समितिबाट त्यस्तो खालको भूमिका खासै भएको मलाई अनुभूति भएको छैन। बिचबिचमा दुई दिन पाँच दिनमा टेलिफोन वार्ता गर्नुहोला, अरुणाको प्रगति विवरण लिनुहोला, अनि त्यो अनुसारले आफ्नो समितिलाई तुस्त दुरुस्त या त उहाँ नभ्याए उहाँका अन्य प्रतिनिधि कोही पात्रहरू पठाएर समितिभित्रबाट हप्तामा एकचोटि उनको प्रत्यक्ष समितिले नै निगरानी गरेर भएको प्रगति विवरणहरू लिएर गएर माइनेटिङ गरेर यसो हुँदै रहेछ भनेर चाहिँ अरूको चित्त बुझाउनुहुन्छ होला भन्ने लागेको थियो। तर त्यो खालको भूमिका अलिकति समितिबाट नभइरहेको मैले पाएको छु। उहाँहरू आएर चाहिँ बुझेर कतिको औषधि खाइन्, त्यो औषधिको प्रभाव कस्तो भयो, अर्को महिना यो औषधि चलाउने कि नचलाउने, समितिले त्यो व्यवहार गर्न सक्छ कि सक्दैन कि भनेर बुझेर अनि बल्ल अब जति चलाइयो चलाइयो, अर्को महिना चाहिँ यसरी गरौँ या त यति औषधि धान्न सक्दैन होला हाम्रो बजेटले, हामीसँग स्रोत यति मात्रै छ भनेर त्यो सल्लाह दिनुभएको भए राम्रो, या त अझै बढाएर जाउँ बरु कुनै औषधि छन् भने भन्दा मलाई पनि काम गर्न सजिलो हुन्थ्यो। अब अन्य साथीहरू बाहिरबाट गर्ने साथीभाइहरूले त सम्पर्क गरिराख्नु भएको छ, सोधिराख्नु भएको छ, चिन्ता व्यक्त गरिराख्नु भएको छ होइन
होला। केही समस्या समितिका अन्य सदस्यहरूमा पनि होला, सायद उहाँहरूले पनि आफ्नो पर्याप्त समय निकाल्न सकिरहनु भएको छैन होला, सायद के हुनसक्छ। उपचारको लागि विभिन्न ठाउँबाट सहयोग अहिले पनि जुटिरहेको छ, उपचारमा आर्थिक समस्या त देखिएको छैन नि अहिलेसम्म तपाईँले भनिरहनु हुँदा
होइन। अब अरुणा र अरुणाको आमालाई स्वयं हाम्रो कोषाध्यक्षजीले तपाईँहरूलाई घर खर्च चलाउँदै गर्न भनेर उहाँहरूकै हातमा केही रकम छोडेर जानुभएको हो, त्यहाँभन्दा अन्य खर्च अब समितिबाट अहिलेसम्म आएको छैन। तर सोधिराख्नु भएको छ देवीचरण सर आउँदा पनि, सर के कसो छ खर्चहरू राख्दै गर्नुहोला भन्दा, मैले पनि खर्चलाई चाहिँ गौण रूपमै, किनभने म यत्रो एउटा 40-50 लाखको लगानी गरेर हस्पिटल चलाएको मान्छे 10-20 हजार रुपियाँ खर्च हुँदै होइन यहाँ पैसाले अभर परो भनेर सुनाउने कुरा पनि आएन। त्यो कारणले उनको उपचार अड्किने त कुरा होइन, चलिरहेकै छ होइन। तर पनि त्यसरी खर्च पेस गर्दा दिँदाको अवस्थामा लागेको खर्चलाई उहाँ गएर माइनेटिङ गरेर एक महिनामा अरुणालाई यति औषधि खर्च गरिएछ भनेर समितिले आफ्नो हिसाब किताब राख्ने क्रममा चाहिँ यहाँ आएर बुझेर खाएको औषधिहरू बुझेर त्यसले गरेको इफेक्टको बारेमा बुझेर अनि उहाँहरू समितिका मान्छेहरूमा त्यो छलफल गरेर एउटा निर्णय गर्नुभएको भए राम्रो हुन्थ्यो भन्ने मात्रै बाटो हो। नभएदेखि त्यो हिसाबमा आर्थिक हिसाबमा त्यस्तो अप्ठ्यारै परिहाल्ने कुरा होइन, पक्कै समिति मार्फतबाट पैसा जम्मा भएको उहाँहरूले पे गरिहाल्नुहुन्छ। अनि सँगसँगै मैले के पनि गर्दै उनलाई उपचार सँगसँगै मेरो क्लिनिकमा आउने पर्सनल मेरा कस्टमरदेखि रिलेसनदेखि आफ्ना मान्छेहरूदेखि लिएर मैले पोस्ट गरेको हेरेर मसँग साथी भएका साथीहरू पनि यस्तो बिरामी हेर्दै हुनुहुँदो रहेछ कहाँ छैन हामी पनि हेरौँ भेटौँ केही सहयोग गरौँ भन्दै आउने साथीहरू मार्फत लगभग 20 हजार रुपियाँ आजको मितिमा मैले पनि सहयोग उठाइदिइरहेको छु उनको नाममा। यहाँ त्यो बकाइदा मलाई प्रेम सरले एउटा ठेली रसिद दिनुभएको थियो, त्यो रसिद मार्फत सबै हिसाब किताब राखेर लगभग 20 हजारको हाराहारीमा मैले सहयोग उनलाई यहाँ पनि उठाइरहेको छु।
अब अहिलेसम्मको अरुणाको उपचार तपाईँ प्रत्यक्ष यहीँ रहेर गरिरहँदा अब कति समयसम्म चाहिँ अरुणा उपचारको निमित्त यहाँ बस्नुपर्छ रहनुपर्छ होला जस्तो लाग्छ तपाईँलाई?
अब मैले पहिलो चाहिँ के सोचेको थिएँ भने एक महिना यिनलाई उपचार हेरेपछि हामीले कति के समय यिनलाई उपचारमा लाग्छ अनि त्यो खालको हामीले चाहिँ आश गर्न सक्छौँ भन्ने हिसाबै लागेको थियो। किनभने एक महिनाका उपचारमा कति पर्सेन्ट यिनलाई सुधार आयो भनेर हामी एउटा हाम्रो हिसाबले मापन गर्छौँ भनेको थिएँ। अहिलेको अवस्थामा मैले आफ्नो ढङ्गले मापन गर्दा र डक्टरसँग पनि उनलाई पछिल्लोचोटि उनको अवस्था हेरेर सल्लाह गर्दा हामीले 15-20% सुधार आएको महसुस गरेका छौँ होइन, त्यो देखिँदैन प्रत्यक्ष। अघि अरुणा बहिनीले पनि भनिन् प्रत्यक्ष महसुस गर्ने त होइन, इजी भएको छ भन्ने कुरा। उनी एक किसिमले अब धेरै लामो समयदेखि थलिएर बसेकी होइन, त्यसैले पनि अब उनलाई प्रत्यक्ष अनुभूति नै हुने गरी त्यस्तो महसुस देखिँदैन। तर उनको शारीरिक अवस्थामा आएको परिवर्तन, उनको शरीरहरूमा आएको अलिकति तागत, उनले हामीलाई पकड्दा दिने फोर्सहरू, होइन हिँड्दाखेरि शरीर हुत्तिनबाट अलिक कम हुँदै गएको त्यो अवस्था हेर्दा हामीले 15-20% मापन गरेका छौँ। अब यसैलाई जाने हो भने यिनको रिकभर अब त्योभन्दा अर्को महिना अलिक बढी पर्सेन्टेजमा सुधार आउँछ।
हजुर,
त्यसैले कम्तीमा पनि 3 महिनाको पिरियड हेरेपछि कति पर्सेन्ट आयो, अब कति बाँकी रहन्छ भन्ने कुरा हो, होइन यिनको मलाई लाग्छ यिनको उपचार साँच्चै यिनलाई सबल बनाएर आफू एकलौटी यिनलाई सहारा बिना हिँडाउन डुलाउन सक्ने हो भने 3-6 महिना कन्टिन्यू यिनको उपचार गर्नुपर्ने।
अब हामी अरुणाका शुभचिन्तकहरू जो अरुणालाई सहयोग गरिरहेका सहयोगी मनहरू ढुक्क हुँदा हुन्छ नि है, यहीँनिर उपचार सम्भव छ, यहाँभन्दा बाहिर जानु पर्दैन। तपाईँ आफू डाइरेक्टर भएको हिसाबले यस क्लिनिकको के भन्न चाहनुहुन्छ यस विषयमा भने?
अब यो कस्तो हुन्छ भने मैले अहिले सबैलाई ढुक्क हुन आश्वासन दिएर भोलि हामी सफल भएन भने निराश पनि बन्नुपर्ने हुन्छ। जीपी दाईले त मुक्तक मालामा मदन भाइसँगै बसेर म ग्यारेन्टी हिँडाएर पठाउँछु भन्नुभएको थियो भन्ने कुरा आउला, होइन? त्यसैले यो उपचारलाई के पनि भनिन्छ भने यो एउटा हामीले गर्ने आफ्नो विदा उनमा प्रयोग गरेका छौँ, होइन? सबै कुराहरू 100% भनेर केहीमा जीवनकै ग्यारेन्टी छैन। अहिले हामी यसरी बोल्दैछौँ, भोलि ऊ त्यहाँ बाहिर निक्लिँदा एक्सिडेन्ट भएर कहाँ पुग्न सकिन्छ। तर के पनि एउटा जस भाग्य, एउटा आफ्नो लेखान्त पनि हो यो कुरासँग, होइन? तर मलाई के लागेको छ भने मेरो आफ्नो कन्फिडेन्स चाहिँ पक्कै पनि 3-6 महिना यिनलाई उपचार गऱ्यौँ भने यी आफ्नो हिसाबले गाडी चढेर एक्लै घर जान सक्छिन् भन्ने नि अझै पनि विश्वास छ मलाई। म यसमा विश्वास आश्वस्त छु। अब ग्यारेन्टी चाहिँ फेरि म भन्न सक्दिनँ।
तपाईँले यति भन्नु नै हाम्रो मनभित्र ढुक्क पैदा गरिदिनु भयो, मलाई एकदम खुसी लागेको छ। अन्त्यमा कार्यक्रम मुक्तकमाला सुनिरहनु भएको छ अनि देश विदेशमा धेरैजना सहयोगी मनहरूले सहयोग गरिरहनु भएको छ र देशमै पनि धेरैजना हुनुहुन्छ जो उहाँलाई सहयोग गरिरहनु भएको छ, माया पारिरहनु भएको छ, उहाँको हाल खबर बुझिरहनु भएको छ। के भन्न चाहनुहुन्छ उहाँहरूलाई?
सबैभन्दा पहिले त अब मैले अरुणालाई चिनेको भनेकै यही मुक्तकमाला कार्यक्रमको एपिसोड सुनेर हो। त्यसको लागि म मदन भाइलाई भाइ नै भन्छु, म मायाले मदन भाइलाई नै धेरै धेरै धन्यवाद भन्न चाहन्छु। म आफ्नो व्यक्तिगत कुरा चाहिँ, किनभने त्यही एपिसोड मैले फेसबुकबाट सुनेपछि मलाई यिनलाई केही गर्नुपर्छ भन्ने लागेको थियो। अब यसरी भाइले विभिन्न एपिसोडहरू मार्फतबाट चाहिँ यिनको सहयोगको लागि, यिनलाई यिनको समस्याहरूलाई अगाडि ल्याइदिनु भयो, त्यसपछि सहयोगको लागि विभिन्न मिडियाको यस मिडियाको मार्फतबाट सबैलाई आह्वान गरिराख्नु भएको छ र सबैले थाहा पाएर सहयोग गर्दै हुनुहुन्छ। अझै पनि अरुणालाई पुनर्जीवन दिन, हामी जस्तै सक्षम बनाउन, सबल बनाउन, उनको कलालाई, उनको जुन सृजनशीलता छ, जुन लगन छ, जुन किसिमको कलम चलाएर एउटा राष्ट्रको लागि नि एउटा गहना बन्न सक्ने क्षमता छ, त्यसलाई हामीले बचाउनु छ। हामी सबै मिलेर हातेमालो गरौँ, कुन कुन क्षेत्रबाट सहयोग गर्न सकिन्छ, होइन? सहयोग सानो सानो सहयोग थोपा थोपा मिलेर समुद्र हुन्छ। त्यसैले म सबै यो मुक्तकमाला सुन्ने सबै श्रोताहरूलाई अरुणाको लागि आफ्नो आफ्नो ठाउँबाट कति सहयोग गर्न सकिन्छ, कस्तो खालको सहयोग गर्न सकिन्छ, एक दिन आएर तपाईँले डोरियाइदिनु भयो भने पनि उनको जीवन परिवर्तन गर्ने कुरामा सहयोगी बन्न सक्छ। तपाईँहरूले दिएको 50 रुपियाँ पैसा पनि उनले खाने औषधिमा सँगै जोडिएर छिर्छ, उनको जीवन परिवर्तन हुनसक्छ। तपाईँले आएर बोलेका एकछिन उनलाई सँगै बसेर दिएका हौसलाहरू, तपाईँहरूले बोलेको उनलाई प्रेरणाहरू पनि उनको जीवन परिवर्तन हुने माध्यम बन्न सक्छ, उनलाई हौसला हुन सक्छ। त्यसैले यो कार्यक्रम सुनेर बस्ने सबैलाई आफ्नो आफ्नो क्षेत्रबाट कसरी सक्नुहुन्छ उनलाई पनि हामी जस्तै सबल बन्न, एउटा राष्ट्रको निमित्त सेवा गर्न, कलम चलाउन भोलिका दिनमा सहज रूपले उनलाई आम नागरिक सोसर मुक्त भएर खुला रूपले सबैसँग संसार घुम्न सक्ने, हिँड्न सक्ने, सबै काम गर्न सक्ने बनाउनलाई कसरी सहयोग गर्न सकिन्छ सबै एकजुट भएर लागौँ यो मेरो मात्रै प्रयासले पनि हुँदैन व्यक्तिगत उनको चाहनाले मात्रै पनि हुँदैन त्यसैले हामी सबै मिल्यौँ सहयोग गऱ्यौँ भनेदेखि पक्कै पनि उनमा आत्मविश्वास भर्यौँ भने अनि हामीले गर्दै गरेको आजको यो उपचार पद्धतिले पनि सार्थकता पाउँछ र मलाई विश्वास छ अघि पनि भने मैले छ महिनाभित्र त बहिनीलाई म संसार हिँड्न सक्ने बनाउने प्रयासमा छु पक्कै पनि उनी यहाँबाट सबल बनेर जान्छन्
हुनुहुन्थ्यो जीवी तिवारीजी आरोग्य आयुर्वेदिक स्वास्थ्य क्लिनिक इडरी शाखा डाइरेक्टर अरुणाको पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा उहाँले जानकारी गराउँदै हुनुहुन्थ्यो थोरै समिति भने मौन भएको हो कि भन्ने कुरा उहाँले गरिरहँदा म समितिका सदस्यजी देवीचरण भण्डारीजीसँग उहाँलाई फोन लागेको प्रविधि संयोजनका मित्रले मलाई सङ्केत गरिरहनु भएको छ उहाँसँग म छोटो कुराकानी गर्न चाहन्छु आखिर के भइरहेको छ यस विषयमा कुराकानी गर्न चाहन्छु देवीचरणजी कार्यक्रममा स्वागत छ मुक्तकमालामा तपाईँ सुन्नुहोस् न म सिधै तपाईँलाई कार्यक्रमको मूल विषयवस्तुतिर नै लान्छु म अरुणा श्रेष्ठ अनुजीको उपचार भइरहेको इटहरी छ स्थित आरोग्य आयुर्वेदिक स्वास्थ्य क्लिनिकमा केही समय अघि गएको थिएँ तपाईँसँग मैले थोरै बुझ्न खोजेको कुरा चाहिँ जुन अरुणा श्रेष्ठको पुनर्जीवन अभियानमा हामीले एउटा समिति पनि निर्माण गरेका थियौँ होइन अहिले हाल के गरिराखेको छ समितिले के भइरहेको छ यस विषयमा थोरै बताइदिनुहोस् न
सर्वप्रथम त अरुणा पुनर्जीवन अभियान को सन्दर्भमा रेडियो भिजनबाट जुन समाचारहरू सम्प्रसारण भइरहेको छ
हजुर
जनता बिचमा उहाँको स्वास्थ्यको बारेमा त्यही चाहिँ सकारात्मक ढङ्गले जुन यो अभियानलाई सहयोग पुऱ्याइरहेको छ यसका लागि म तपाईँ र तपाईँ मार्फत यदि भिजन परिवारलाई धन्यवाद दिन्छु
हजुर तपाईँलाई पनि धेरै धेरै धन्यवाद
र यो अरुणाको अवस्था सार्वजनिक सञ्जालहरू मार्फत र खास गरी रेडियो भिजनकै मुक्तकमाला तपाईँले सञ्चालन गरेको कार्यक्रमबाट पनि प्रचार प्रसार भइसके पछाडि हामी केही यता उत्साहित साहित्यकारहरू अलिकति जागरुक भयौँ र एउटा सिङ्गो टिम त्यहाँ पुग्यो
जहाँ
पुगेर धरानको धरानहरू पनि अब टाढा हाम्रो भुवन खतिवडा सर को सहित आउनु भएको थियो र धमकबाट लोकेन्द्र बन्जारा पनि आउनु भएको थियो उहाँहरू सहित हामी चन्द्रगढी भन्नुपुरका साथीहरूबाट टोली त्यहाँ पुग्यो र त्यो अवस्था उहाँको अवस्था देखे पछाडि त्यहाँ चाहिँ हामीले के भन्यो भने एउटा समिति बनाएर समिति मार्फत नै अब यो उपचार गरियो भने समिति मार्फत एउटा चाहिँ खाता खोलेर त्यसमा चाहिँ सहयोग सङ्कलन गरेर उपचार गरियो भने अलिक सहज हुन्छ होला भन्ने लागेर अनि त्यो समिति बनाउने हाम्रो एउटा निष्कर्ष रह्यो र त्यसै दिन त्यहाँका जनप्रतिनिधिसँग पनि भेट भयो वडा नम्बर तिनको वडाध्यक्ष र त्यस पछाडि भद्रपुर नगरपालिका प्रमुख जी पनि त्यहाँ चाहिँ आइपुग्नु भयो उहाँहरूसँग पनि व्यापकता छलफल भयो र छलफल भइसके पछाडि उहाँले त्यो समिति बनाउने कुरा नै त्यो एउटा सुझावको रूपमा उहाँले दिनुभयो र त्यसको दुई दिन पछाडि त्यहाँ समिति बन्यो र समिति बने पछाडि समितिकै इनिसिएसनमा समितिकै पहलमा चाहिँ अरुणालाई आरोग्य आयुर्वेदिक प्रशासनिक इकाइमा लगेर चाहिँ हामीले पुर्याउने काम गऱ्यौँ र त्यहाँ चाहिँ अहिले उहाँको उपचार चलिरहेको छ र यता खातामा पनि हामी पैसा सङ्कलनको अभियानमा छौँ पैसा सङ्कलन भइरहेको छ तर जुन स्टेटमा त्यो रकम आफैसँग सहयोग सङ्कलन जुट्नुपर्ने हो त्यो स्टेटमा चाहिँ जुट्न सकेको छैन बिस्तारै ढिलो ढिलो भए पनि थोर थोर रकम कलेक्सन हुँदै हुँदैछ र त्यो रकमले अहिलेसम्म धानिरहेको छ र एक महिना व्यतीत भइरहेको छ त्यहाँ र अब यो दोस्रो महिनामा प्रवेश गर्दैछ र त्यहाँ चाहिँ केयर टेकरको खास गरी त्यहाँ अरुणालाई अब त्यहाँ स्याहार सुसार गर्नुपर्ने भयो उहाँको चाहिँ सबै दिशा दिशादेखि लिएर हरेक अब त्यो जुन समस्या छन् ती सबै कुराहरूको चाहिँ रेखदेख गर्नुपर्ने उहाँको आमा बस्नु भएको थियो र आमाले एकजना उहाँकै आफन्तहरूलाई राख्नु भएको थियो उहाँहरू चाहिँ अब वृद्धको अवस्था उहाँ आफै बिमारी भएको हुनाले उहाँलाई चाहिँ खुट्टा ल्याउनु पर्ने भयो र अर्को मान्छे अब हामीले त्यहाँ राखिदिनुपर्ने भयो प्रतिष्ठित गर्नुपर्ने भयो प्रतिस्थापन गर्नुपर्ने भयो त्यसको लागि अर्को मान्छे खोजेर हामीले एउटा 25-30 वर्ष चाहिँ एकजना चाहिँ महिला जसलाई चाहिँ आमा हुनु उहाँलाई लगेर चाहिँ दैनिक हामीले चाहिँ त्यसलाई चाहिँ पारिश्रमिक दिएर पानीसरीमा चाहिँ दैनिक पारिश्रमिक दिएर त्यहाँ राख्ने र हिजै होइन आज उहाँले पुर्याइसक्नु भएको छ हाम्रो चाहिँ कोषाध्यक्षले उहाँलाई लिएर जानुभएको छ पुर्याउनु भएको छ र
त्यो
आमा भोलि चाहिँ अब फर्किनुहुन्छ त्यहाँ भएको र त्यो अर्को मान्छे त्यहाँ बस्नुहुन्छ यसरी उहाँको सहयोगमा हामी लागिरहेका छौँ र त्यहाँको खास गरी आयुर्वेदीय स्वास्थ्य क्लिनिकका चाहिँ त्यहाँका चाहिँ सञ्चालक जीपी तिवारीजीले अत्यन्तै मिहिनेतका साथ उहाँको स्वास्थ्य उपचारमा ध्यान दिनुभएको छ उहाँलाई हिँडाउने डुलाउनेदेखि लिएर उहाँको सुधार गराउने यो प्रणामहरू गराउने औषधिहरू गर्ने काम उहाँले अत्यन्तै लगनशीलताका साथ अत्यन्तै सकारात्मकमा चाहिँ गरिरहनु भएको छ र म हाम्रो समितिको तर्फबाट निर्णय गरेर अहिलेसम्म भएको खर्च खास गरी औषधिको लागि उहाँले सुनाइ गर्ने खर्च एक महिनाको लागि उहाँले निश्चित गर्नुभएको छ। यसको लागि पनि म उहाँलाई धन्यवाद दिन्छु। त्यो सिङ्गो टिमलाई चाहिँ आरोग्य आयुर्वेदिक स्वास्थ्य टिमले त्यो सिङ्गो टिमलाई चाहिँ मैले समितिको तर्फबाट धन्यवाद ज्ञापन गर्छु। उहाँले निशुल्क एक महिनासम्म उहाँले निशुल्क गर्नुभएको छ। अब दोस्रो महिना देखौँ चाहिँ सँगै गरी निशुल्क गर भन्न पनि अलिकति अप्ठ्यारो हुँदो रहेछ। र अब समितिले चाहिँ उहाँहरूलाई पनि लागेको पालि चाहिँ अब चाहिँ दिनुपर्छ, उहाँहरूको खर्च दिनुपर्छ भनेर चाहिँ त्यो निर्णय गरेको छ। र अहिलेसम्म लागेको औषधिको खर्च समेत लिएर हाम्रो सरकारले उहाँलाई चाहिँ बुझाइसकेको अवस्था हो।
सुन्नुहोस् न, यो चाहिँ अहिले समितिले गरिराखेको कुरा भयो होइन, अनि यो बिचमा जुन अरुणालाई उपचारको लागि भनेर राखिएको एक महिना चाहिँ यो बिचमा चाहिँ अलिकति समिति सुस्ताएको हो कि मौन भएको हो कि भन्ने कुरा पनि आयो जब म त्यहाँ पुग्दा। यो बिचमा किन समिति अलिकति यस अभियानमा पछि परेको पछि सरेको हो कि के भइराखेको छ यसो थोरै भनिदिनुहोस् न।
समिति त्यसैको ब्याग सरेको होइन, होइन समिति ब्याग मलाई लाग्छ ब्याग त्यसरी सर्दैन, किनभने स्थानीय सरकारको त्यहाँ स्थानीयको चाहिँ भनौँ वार्ड नम्बर 3 चाहिँ वडा अध्यक्ष भनेको त्यहाँको स्थानीय तहको सरकार प्रमुख भन्नुपर्छ हामीले वार्ड नम्बर 3 चाहिँ होइन। उहाँको संयोजकमा त्यो एउटा समिति बनेको छ, त्यो समितिको एउटा सदस्य मेम्बरमा पनि हुँ। अब स्वभावले जनप्रतिनिधिहरू अहिलेको अवस्थामा अत्यन्त व्यस्त हुने समय हो, व्यस्त नै हुन्छन्, किनभने मैले प्रत्यक्ष देखाएको पनि छु त्यहाँ चाहिँ एकैछिन फुर्सद नहुने जनताको काममा कुदिरहनु पर्ने भएकाले उहाँले त्यसरी जान नसक्नु भएको होला। यद्यपि उहाँले मलाई चाहिँ मसँग बेला बेला चाहिँ के हुँदैछ कसो हुँदैछ भनेर मसँग चाहिँ हाम्रो चाहिँ कम्युनिकेसन आदान प्रदान चाहिँ नभएको होइन भइरहेको हो, तर पनि उहाँको व्यस्तताले होला, उहाँले नभएर होला, उहाँले चाहिँ प्रत्यक्ष उहाँ चाहिँ त्यो क्लिनिकमा फोन गरेर त्यहाँको सञ्चालकसँग यसो कुराकानी गर्ने के हुनेछ भनेर त्यो चाहिँ प्रत्यक्ष कुराकानी नभएको अवस्था चाहिँ हो। फेरि पनि समितिले अब वास्तै गर्ने भन्ने कुरो भएन, समितिले एउटा मेम्बरमा पनि भएको हुनाले म त निरन्तर सम्पर्कमा छु र म दुई तिनचोटि चार तिनसम्म चाहिँ मैले त्यहाँ पुगेको पनि छु होइन, त्यो चाहिँ सम्पर्कमा पनि छु के हुँदैछ भनेर खोजिनुति गरेको छु। रकमको अभाव हो, पैसा यसरी सकियो भने खर्च सकियो भने भाइ भन्नुपर्छ, हामी यहाँबाट चाहिँ लिएर आउँछौँ हामी पठाउँछौँ भनेर पनि निरन्तर मैले भनिरहेको छु। म समितिको एउटा मेम्बर भएको हुनाले म मात्रै देखेको छु भन्दाखेरि मात्रै होइन, त्यो समितिको सदस्य पनि भएको हुनाले समिति नै आयो भन्ने भन्नुपर्छ, मेरो उपस्थितिलाई पनि समिति आयो भन्ने बुझ दिनुपर्छ भन्ने मेरो आग्रह हो। त्यो अध्यक्ष आउनु भएको छैन होइन, अध्यक्षले पुग्नु सक्नु भएन, पुग्नुपर्छ त्यो अब अलिकति मानेर त्रुटि पनि त्यसलाई चाहिँ थाम्नुपर्छ, तथापि पनि अलिक व्यस्तताको कारणले पनि होला भन्ने म चाहिँ सकारात्मक रूपमा दिन्छु त्यसलाई होइन, र सबैले त्यसलाई सकारात्मकमा लिउँ। मलाई लाग्छ समिति त्यसरी अब निरुत्साहित भएर बस्दैन, त्यो ब्याग सर्दैन, एउटा किनारामा लगेर चाहिँ त्यो व्यवहारिक मण्डललाई पक्कै छोड्दैन समितिले, त्यो एउटा पुनमा पुर्याउँछ भन्ने मलाई चाहिँ त्यो
पक्कै। हामी पनि यस विषयमा ढुक छौँ होइन, अब कार्यक्रमको हामी एकदमै अन्त्यमा आइसकेका छौँ, हाम्रो टाइम सकिनै सकेको छ। अन्त्यमा मलाई छोटो तपाईँले एकदम संक्षिप्त रूपमा भनिदिनुहोस् कि अब समितिले आगामी दिनमा के गर्दैछ, कसरी अगाडि बढाउँदैछ छोटो।
अब समितिले अब एक महिना चाहिँ हामीले पर्खर हेरेको अवस्थामा छौँ, अरुणाको स्वास्थ्यमा चाहिँ अब अहिले केही अलिकति सुधार भएको, केही हल्का भएको महसुस चाहिँ अरुणाले चाहिँ भनिरहेको अवस्था हो। र दुईजना मान्छेले दुईतिर समातेर हिँड्नु पर्ने थियो भने अहिलेको अवस्था चाहिँ अब एकजनाले चाहिँ एकतिर समातेर अर्को लौराको सहाराले उसले चाहिँ यसो हिँडुल गरेको हामीले देखिरहेको छौँ, त्यो अवस्था पनि अलिकति सुधारात्मक अवस्था छ। अब एक महिनासम्म हेरौँ, एक महिनासम्म पनि अब आशाकृत त्यहाँ चाहिँ उपलब्धि भएन, आशाकृत सुधार भएन भने चाहिँ त्यसै गरी जीवनको लागि अब बाहिर चाहिँ कुनै नर्सिङ के अरे यो न्युरो सेन्टरतिर लानुपर्ने, न्युरो हस्पिटलतिर लानुपर्छ कि होइन भन्ने कुराहरूको पनि समितिले पनि एउटा सोच बनाइरहेको छ। तर अब यो एक महिनासम्म चाहिँ यो दोस्रो महिना भनौँ न, पहिलो महिना त भेटिक हो, तर यो दोस्रो महिनाको पनि अब त्यो महिना चाहिँ पुरा होस्, त्यो महिनासम्मको नतिजा हेरेर अनि मात्रै त्यसै गरीको फर्दर डिसिजन चाहिँ समितिले गर्नेछ।
धन्यवाद देवीचरणजी।
ल धन्यवाद तपाईँलाई पनि। हस्
उहाँ हुनुहुन्थ्यो देवीचरण भण्डारीजी। श्रोता, यो एउटा अभियान हो, साहित्यिक चौतारी नेपालले देश तथा विदेशमा सहयोगको अपिल गरिराखेको छ उपचारको लागि अरुणाको, अनि धेरै सहयोगी मनहरूले खुला रूपले खुला दिलले सहयोग गरिरहनु भएको छ। तपाईँहरू सबैलाई हामी सलाम गर्दछौँ र यो एक्लैले गर्ने काम होइन, तपाईँमा पनि त्यो चाहना छ भने तपाईँले खाताको नाम अरुणा पुनर्जीवन अभियान सहयोग समिति, बैङ्कको नाम कृषि विकास बैङ्क भद्रपुर झापामा, बचत खाता नम्बर 06005012567310 सहयोग रकम जम्मा गर्न सक्नुहुन्छ। मलाई खुसी लागेको छ अरुणा श्रेष्ठ पुनर्जीवन अभियानका सदस्य देवीचरण भण्डारीजीसँग अहिले कुराकानी गरिरहँदा समिति पनि यस विषयमा चिन्तित छ र आफ्नो काम अगाडि बढाइरहेको छ। जीपीजी ढुक्क हुनुहुन्छ, सञ्चालक आरोग्य केन्द्रका, अरुणाको उपचारको विषयलाई लिएर। अरुणा ढुक्क छिन्, आमा निर्तक हुनुहुन्छ। आजलाई पनि श्रोता, कार्यक्रममा धेरै कुरा गर्ने मन थियो, समय छैन मसँग, अर्को साता कुराकानीलाई जोड्दै जाउँला। यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभएकोमा धन्यवाद। प्रविधि संयोजनका निमित्त कविताजीलाई धेरै धेरै धन्यवाद। मलाई इन्टरनेट संसारमा साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि सुटुक्क सम्झाउँदै मदन भण्डारी बिदा चाहन्छु। हस्त श्रोता, मिठा मिठा सपना सबै तपाईँकै भागमा परुन्। नमस्कार, शुभरात्री।